بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی بھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتینت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، آپ ہمارے پرسارن کو شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ دوستو، آج منگلوار ہے، شہریور کی 14 اور ستمبر کی 5 تاریخ ہے۔ ساتھ ہی آج اسلامی کیلنڈر کے دوسرے مہینے یعنی سفر کی 19 تاریخ ہے۔ آج کی ہماری سبھا کے کاریکرموں کی روپریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ خبر سنیں گے، اس کے بعد آپ کی سیوا میں پیش کیا جائے گا کاریکرم راجنیتک چرچا، اور اس کے بعد جو کاریکرم آپ کی سیوا میں پیش کیا جائے گا وہ ہے قرآنی قصے، اور اس کے بعد آج کی سبھا کے انت میں آپ کی سیوا میں جو کاریکرم پیش کیا جائے گا وہ ہوگا یورپ میں اسلاموفوبیا۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ تو دوستو، کاریکرم کے انوسار اب آپ ریڈیو ہندی تہران سے راشٹری اور انتراشٹری سماچار روش زیدی اور مریم مہر دادی سے سنیں گے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کا ایک اور دھماکہ نئی تکنیک کے ساتھ پیش کرنے جا رہا ہے نیا ڈرون۔ دکشنی کوریا کے ساتھ ایران کے سمبندھ ہیں مائتری پورن عبداللہیان۔ اسرائیل میں پردرشنکاریوں کے دمن سے راشٹر سنگ چنتت۔ سویڈن میں سنیوجت ڈھنگ سے کیا جا رہا ہے پوتر قرآن کا انادر۔ اور اب آپ وستار سے سماچار سنیے۔
ڈرون کے شیتر میں ایران لگاتار ایک سے بڑھ کر ایک اتیادھنک مانو رہت ویمان کا نرماڑ کر رہا ہے۔ اسی شیتر میں دیش کی وایو سینا نے شیگر ہی نئی ٹیکنیک کے ساتھ ایک نئے ڈرون کے اناورن کی گھوشنا کی ہے۔ پراپت رپورٹ کے مطابق اسلامی گڑراج ایران کی وایو سینا کے کمانڈر نے ایک نئے ڈرون کے نرماڑ کی سوچنا دی ہے۔ انہوں نے کہا ہے کہ بہت جلد ہی اتیادھنک نئے ڈرون ویمانوں کا اناورن کیا جائے گا۔ ایران کی وایو سینا کے کمانڈر بریگیڈیئر جنرل حمید واحدی نے سوموار کو پشمی ایران کے ہمدان پرانت کے شہید پائلٹ محمد نوجے اور وایو سینا کے ان شہیدوں کی یاد میں آیوجت ایک کاریکرم کے موقع پر پترکاروں سے بات چیت کرتے ہوئے یہ اعلان کیا کہ جلد ہی مانو رہت ویمان کے نرمان میں وایو سینا کی نئی اپلبدھیاں سامنے آئیں گی۔ انہوں نے کہا کہ ہمارے انجینئر دیش کے ویگیانکوں کے ساتھ مل کر لگاتار اس شیتر میں شودھ کر رہے ہیں اور نئی نئی ٹیکنالوجی کے ساتھ ڈرون ویمانوں کا نرماڑ کرنے میں ویست ہیں۔ اسلامی گڑراج ایران کی وایو سینا کے پرمکھ نے کہا کہ ایرانی یوواؤں کے پریاسوں اور شمتاؤں پر بھروسہ کرتے ہوئے اسلامی گڑتنت ایران کی وایو سینا وبھن شیتروں میں نوینتم وایو اپکرنوں سے سسجت ہو گئی ہے۔ الیکھنی ہے کہ مہان اسلامی کرانتی کی سفلتا کے بعد اسلامی گڑراج ایران کے رکشا ادیوگ نے زمینی، سمندری، وایو، انترکش اور میزائلوں کے شیتر میں دیش کے وبھن उपलब्धियां हासिल की हैं। आज पूरी दुनिया ड्रोन के क्षेत्र में ईरान की टेक्नोलॉजी का लोहा मान रही है।
विदेश मंत्री ने ईरान और दक्षिणी कोरिया को एशिया महाद्वीप के दो महत्वपूर्ण देश बताया है। ईरान प्रेस के अनुसार हुसैन अमीर अब्दुल्लाहिया ने दक्षिणी कोरिया के विदेश मंत्री पार्क जिन से टेलीफोन पर बात की। इस टेलीफोन वार्ता में ईरान के विदेश मंत्री ने कहा कि यह शताब्दी एशिया महाद्वीप से संबंधित है। उन्होंने दक्षिणी कोरिया के बैंकों में मौजूद ईरानी पैसों के वहां से ईरान स्थानांतरण के बारे में बात की। उनका कहना था कि हम हर उस पहल का स्वागत करते हैं जो ईरान और दक्षिणी कोरिया के संबंधों को अधिक बेहतर बनाने में सहायक हो। इस टेलीफोन वार्ता में दक्षिणी कोरिया के विदेश मंत्री ने ईरान की संपत्ति को दक्षिणी कोरिया से वापस ले जाने के बारे में होने वाली सहमति का स्वागत किया। उन्होंने दोनों देशों के बीच हालिया परिवर्तनों को सकारात्मक बताया। दोनों देशों के विदेश मंत्रियों ने इस टेलीफोन वार्ता में विभिन्न मुद्दों पर विचार विमर्श किया।
संयुक्त राष्ट्र संघ ने अवैध ज़ेवनी शासन में अफ्रीकी मूल के प्रदर्शनकारियों के दमन पर गहरी चिंता व्यक्त की है। शनिवार को तेल अवीव में इरेट्रिया तथा सूडानी मूल के प्रदर्शनकारियों के विरुद्ध ज़ायोनी सुरक्षा बलों ने कड़ाई से बल का प्रयोग किया। अफ्रीकी मूल के ये प्रदर्शनकारी तेल अवीव में इरेट्रिया के दूतावास में इस देश की संप्रभुता को लेकर होने वाली कॉन्फ्रेंस के समर्थन में प्रदर्शन कर रहे थे। संयुक्त राष्ट्र संघ ने इसराइल की पुलिस द्वारा प्रदर्शनकारियों के विरुद्ध अपनाए गए रवैये पर चिंता जताई है। संयुक्त राष्ट्र संघ के मानव अधिकार आयोग के प्रमुख वेलकर तर्क ने सोशल मीडिया पर अपनी चिंता व्यक्त करते हुए कहा है कि अफ्रीकी मूल के लोगों के प्रदर्शन में घायल होने वाले प्रदर्शनकारियों की संख्या को लेकर मुझको बहुत आश्चर्य हो रहा है। उन्होंने कहा कि इस बारे में जांच की जानी चाहिए। इसी प्रकार से राष्ट्रसंघ के मानवाधिकार आयुक्त ने ज़ायोनी शासन की ओर से घृणा फैलाने को रोके जाने की जरूरत पर भी बल दिया है। ज़ायोनी शासन के चैनल 12 ने शनिवार को अपनी रिपोर्ट में बताया था कि आज अफ्रीकी मूल के प्रदर्शनकारियों और इसराइल पुलिस के बीच हुई गंभीर झड़पों में 170 लोग बुरी तरह से घायल हो गए हैं, जिनमें से 20 की हालत चिंताजनक है।
फिलिस्तीन की मजलूम जनता के खिलाफ इसराइल के लगातार बढ़ते अत्याचारों के जवाब में प्रतिरोधक बल जिहाद इस्लामी की कुछ ब्रिगेड ने आतंकी जानी सैनिकों के एक काफिले को निशाना बनाते हुए सैफ-1 नामक बम से हमला किया है। प्राप्त रिपोर्ट के मुताबिक फिलिस्तीन के वेस्ट बैंक के तुलकरम शहर में स्थित नुरुश शम्स नामक शिविर के पास से गुजरने वाले इसराइली सैनिकों के काफिले को निशाना बनाया गया है। फिलिस्तीन के प्रतिरोधक बल जिहाद इस्लाम की कुछ ब्रिगेड ने एक बयान जारी करके बताया है कि सोमवार देर रात और मंगलवार की सुबह तड़के आतंकी ज़ायोनी शासन के सैनिकों ने नुरुश शम्स शिविर पर अचानक हमला कर दिया और कैंपों में रहने वाले निहत्ते फिलिस्तीनियों को निशाना बनाने लगे। इस बीच कुछ ब्रिगेड के जियालों ने आतंकी इसराइली सैनिकों के हमले का मुंहतोड़ जवाब देते हुए इसराइली सैनिकों के एक बड़े सैन्य काफिले पर सैफ-1 बम से हमला कर दिया। बता दें कि सैफ-1 बम एक शक्तिशाली बम है जिसकी कई विशेषताएं भी है। इस हमले में इसराइली सेना को काफी क्षति पहुंची है। अभी तक नुकसान के बारे में विस्तार से कोई जानकारी सामने नहीं आई है। उल्लेखनीय है कि वेस्ट बैंक के तुलकरम शहर में स्थित नुरुश शम्स शिविर को लगातार आतंकी इसराइली सैनिक निशाना बना रहे हैं और आए दिन उस पर हमले कर रहे हैं।
स्वीडन में कुरान के अनादर के विरोध में प्रदर्शन जारी है। यूरोपीय देश स्वीडन में पुनः पवित्र कुरान का अनादर किया गया। स्वीडन के नागरिक सलवान मोमिका ने रविवार को स्वीडन के मालमो नगर में पलायनकर्ताओं के आवासीय क्षेत्र में पवित्र कुरान का फिर अनादर किया। ये दुष्ट इससे पहले भी ये घृणित काम कर चुका है। सोमवार को स्वीडन के मालमो नगर में पवित्र कुरान के अनादर के विरोध में प्रदर्शन किए गए। वे इस घृणित काम के बाद बंद किए जाने की मांग कर रहे थे। अपने पवित्र ग्रंथ के अपमान से नाराज मुस्लिम युवाओं ने उस स्थान पर विरोध प्रदर्शन किया जहां पर कुरान का फिर से अनादर किया गया। उन्होंने वहां पर टायरों को आग लगा दी। पवित्र कुरान के अनादर की आज्ञा देने वाली स्वीडन की पुलिस का दावा है कि प्रदर्शनकारियों ने कुछ गाड़ियों को आग लगा दी और पुलिस पर पथराव किया। इसी बीच स्वीडन के प्रधानमंत्री ने विरोध प्रदर्शनों को खतरनाक बताया है। स्वीडन में पवित्र कुरान के अपमान के दृष्टिगत इस्लामी सहयोग संगठन OIC ने अपने सदस्य देशों से पिछले महीने मांग की थी कि जिस देश में भी इस प्रकार का काम हो रहा है उसके विरुद्ध वे उचित कूटनीतिक एवं आर्थिक कार्रवाई करें।
नाइजर के प्रधानमंत्री ने अपने देश से फ्रांस के राजदूत को तत्काल निकल जाने को कहा है। मोहम्मद अल अमीन जैन कहते हैं कि देश से फ्रांस के राजदूत को फौरन निकल जाना चाहिए। नाइजर के सैन्य परिषद की ओर से निर्धारित किए गए प्रधानमंत्री मोहम्मद अल अमीन जैन ने सोमवार को एक संवाददाता सम्मेलन को संबोधित किया। अपने संबोधन में उन्होंने कहा कि फ्रांस के राजदूत के लिए हमारे देश में कोई जगह नहीं है। इसी के साथ नाइजर के प्रधानमंत्री का ये भी कहना था कि हमारे देश में फ्रांस के सैनिकों की उपस्थिति गैरकानूनी है। मोहम्मद अल अमीन ने नाइजर के विरुद्ध लगाए गए प्रतिबंधों का उल्लेख करते हुए कहा कि कुछ देशों की ओर से हमारे देश के विरुद्ध जो प्रतिबंध लगाए गए हैं वे गलत है। उनका ये भी कहना था कि मोहम्मद बाजुम की सरकार के बारे में न्यायिक कार्रवाई की जाएगी जिसमें हम किसी भी प्रकार का हस्तक्षेप नहीं करेंगे।
जर्मनी का कहना है कि संयुक्त राष्ट्र संघ सहित समस्त अंतर्राष्ट्रीय संस्थानों की संरचना में सुधार किया जाना चाहिए। अनातोली समाचार एजेंसी के अनुसार जर्मनी के विदेश मंत्री ने अंतर्राष्ट्रीय पटल पर बड़ी भूमिका निभाने के लिए अपने देश की तत्परता की घोषणा की। अनालना बायरबुक ने सोमवार को अपने भाषण में कहा कि विश्व में महत्वपूर्ण परिवर्तन हुए हैं, ऐसे में अंतर्राष्ट्रीय संस्थाओं को स्वयं को नई वास्तविकताओं के अनुरूप ढालना होगा। जर्मनी के विदेश मंत्री के अनुसार संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद के ढांचे में अंतिम बार सुधार सन 1960 में हुआ था। उन्होंने बताया कि उस समय से लेकर अब तक विश्व के बहुत से देशों विशेषकर अफ्रीकी और लैटिन अमरीकी देशों ने स्वावलंबन हासिल किया है। अब ये नए देश अंतर्राष्ट्रीय स्तर पर अपनी अधिक भागीदारी के इच्छुक हैं। ऐसे में विश्व की सारी ही अंतर्राष्ट्रीय संस्थाओं के ढांचे में परिवर्तन अपरिहार्य हो गया है जिसमें संयुक्त राष्ट्र संघ भी शामिल है।
चीन का कहना है कि अमेरिका को अब शीत युद्ध वाली अपनी मानसिकता को बदल देना चाहिए। चीन के विदेश मंत्रालय के प्रवक्ता ने सोमवार को अमेरिकी राष्ट्रपति जो बाइडेन की आगामी वियतनाम यात्रा की ओर संकेत करते हुए कहा कि पूर्वी एशिया के देशों के संबंध में संयुक्त राज्य अमेरिका को अपनी पुरानी युद्ध वाली मानसिकता को बदलना होगा। मॉर्निंग ने कहा है कि संयुक्त राज्य अमेरिका को देशों के संविधान का सम्मान करना चाहिए। उनका कहना था कि अमेरिका को अब किसी भी देश को निशाना नहीं बनाना चाहिए। चीन के सरकारी प्रवक्ता के अनुसार वियतनाम और चीन दोनों ही देश पहाड़ों और नदियों से एक दूसरे से जुड़े हुए हैं। इन देशों की बहुत सी परंपराएं समान हैं। याद रहे कि 2 महीने पहले वियतनाम के प्रधानमंत्री ने चीन के राष्ट्रपति के साथ मुलाकात में कहा था कि हम एकल चीन की नीति के प्रति कटिबद्ध हैं। उन्होंने ये भी कहा कि हम इस बात की अनुमति नहीं देंगे कि चीन और वियतनाम के संबंधों में कोई बाधा डाले। उल्लेखनीय है कि अमेरिका हमेशा से चीन का विरोधी रहा है। उसको ये भी पता नहीं है, क्षमा कीजिएगा, उसको ये बात भी पता है कि युद्ध की मानसिकता त्यागने से विश्व स्तर पर उनका वर्चस्व समाप्त हो जाएगा। यही कारण है कि वो आए दिन विश्व के विभिन्न क्षेत्रों में संकट पैदा करता रहता है। हालांकि अमेरिका को अब ये बात स्वीकार कर लेनी चाहिए कि उसका दौर खत्म हो चुका है। वर्तमान समय में देश अपने राष्ट्रीय हितों के आधार पर फैसले कर रहे हैं, न कि अमेरिकी हितों के आधार पर।
अमेरिकी अधिकारियों के अनुसार निकट भविष्य में व्लादिमीर पुतिन और किम जोंग उन की मुलाकात संभव है। व्हाइट हाउस के एक अधिकारी ने रूसी राष्ट्रपति और उत्तरी कोरिया के नेता के बीच मुलाकात की बात कही है। इस अमेरिकी अधिकारी के अनुसार किम जोंग उन बहुत ही जल्दी व्लादिमीर पुतिन से भेंट करने जा रहे हैं। इससे पहले समाचार पत्र न्यूयॉर्क टाइम्स ने अपनी एक रिपोर्ट में दावा किया था कि रूस के साथ सैन्य सहयोग में विस्तार के उद्देश्य से उत्तरी कोरिया के नेता इस महीने रूस की यात्रा पर जाएंगे। दूसरी ओर अमेरिका की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता का दावा है कि उत्तर कोरिया के नेता किम जोंग उन रूस के साथ संबंध मजबूत करने और हथियारों की आपूर्ति के उद्देश्य से मॉस्को की यात्रा करने वाले हैं। इसी के साथ इस अमरीकी अधिकारियों ने उत्तरी कोरिया से मांग की है कि वो रूस के साथ वार्ता न करें। पिछले वर्ष अमरीका ने उत्तर कोरिया पर यह आरोप लगाया था कि उसने रूस को तोप के गोले की आपूर्ति की है, जिसका खंडन मॉस्को और पिंगयांग दोनों की ओर से किया जा चुका है।
अमरीका में पाकिस्तान के राजदूत ने कहा है कि अफगानिस्तान में आतंकवाद का खतरा समाप्त नहीं हुआ है। मसूद खान ने अमरीका में कहा कि अफगानिस्तान से अमरीकी सैनिकों की वापसी के बाद से अब तक वहां पर आतंकवाद का खतरा मंडरा रहा है। उन्होंने कहा कि जब से अमरीकी सैनिक अफगानिस्तान से गए हैं, उस समय से अब तक पाकिस्तान में होने वाले विभिन्न आतंकी हमलों में 1500 से अधिक लोग मारे गए हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम दो महत्वपूर्ण विषयों पर आज समीक्षात्मक गुफ्तगू करेंगे। एक विषय इस्लामी गणतंत्र ईरान के परमाणु मुद्दे का है और दूसरा विषय दाइश को हथकंडे और हथियार के रूप में अमेरिका द्वारा इस्तेमाल किए जाने का मसला है। तो चर्चा के विषय यही है। आरंभ करते हैं ईरान के परमाणु मुद्दे से। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने सितंबर दस्तावेज के नाम से परमाणु कार्यक्रम से जुड़ी बहसों और वार्ताओं के संदर्भ में एक दस्तावेज का हवाला देते हुए कहा है कि 4+1 के साथ ईरान की बातचीत में प्रगति हो चुकी थी, लेकिन दूसरे पक्ष ने पिछले साल ईरान में होने वाले हंगामों और यूक्रेन में जारी युद्ध को ईरान पर शर्तें थोपने के हथकंडे और बहाने के रूप में प्रयोग करने की कोशिश की, जिसकी वजह से परमाणु मसले में विलंब हुआ। परमाणु मसले में एक चीज बार बार देखने में आई है कि पश्चिमी देशों की ओर से लगातार उल्लंघन किया जा रहा है। अमेरिका तो 2018 में परमाणु समझौते से हस्ताक्षर करने के बाद भी निकल गया, जबकि यूरोपीय देशों ने परमाणु समझौते पर हस्ताक्षर करने और इस समझौते का समर्थन करने के बावजूद इस पर अमल नहीं किया और इसकी शर्तों को पूरा नहीं किया। जायजा सुनिए सैयद मीसम से।
पिछले कुछ दिनों के दौरान परमाणु वार्ता के संबंध में सितंबर दस्तावेज, इसकी प्रकृति और कार्यान्वयन की आवश्यकता का मुद्दा मीडिया में छाया रहा। इस शब्द का प्रयोग पहली बार ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने ईरान और 4+1 समूह के बीच नवीनतम समझौते के संदर्भ में किया। अमीर अब्दुल्लाहियान ने रविवार को इस संदर्भ में कहा, JCPOA के बारे में सामने वाले पक्ष के साथ हमारी बातचीत काफी हद तक पेपर पर आ गई है। हमारे और सामने वाले पक्ष के बीच सितंबर दस्तावेज के रूप में दस्तावेज लगभग तैयार है। इसके बावजूद कुछ घटनाक्रमों ने हमारे समझौते को प्रभावित किया है और कुछ दिन के लिए टाल दिया है। इन घटनाक्रमों में से एक घटनाक्रम पिछले साल देश में हुए दंगे थे। इसके अलावा यूक्रेन युद्ध भी एक कारक था। सामने वाले पक्ष ने इन घटनाक्रमों को हम पर शर्तें थोपने के लिए इस्तेमाल करना चाहा, लेकिन हमने वास्तव में लाल रेखा को पार नहीं किया। ईरानी विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने एक प्रेस कॉन्फ्रेंस में सितंबर दस्तावेज के बारे में पूछे जाने पर कहा, सितंबर दस्तावेज को एक नया दस्तावेज नहीं माना जाता है। दरअसल ये ईरान और 4+1 गुट के बीच एक वार्ता की ही प्रक्रिया थी। JCPOA वार्ता का अंतिम मसौदा सितंबर 2022 में एक निष्कर्ष पर पहुंचने और परमाणु समझौते में सभी पक्षों की वापसी के लिए तैयार किया गया था। ईरान के विदेश मंत्रालय ने उस समझौते का जिक्र किया है जो सितंबर 2022 में ईरान और 4+1 समूह के बीच हुआ था और इसके कार्यान्वयन को लेकर काफी आशाएं थीं। लेकिन ईरान में पिछले साल की अशांति के मद्देनजर वाशिंगटन और उसके यूरोपीय सहयोगियों ने इसे एक अद्वितीय अवसर के रूप में देखा। इस बारे में उनका मानना था कि ईरान में ये दंगे इस्लामी गणतंत्र के खिलाफ निर्णायक साबित हो सकते हैं या उसे काफी हद तक कमजोर कर सकते हैं। इसीलिए वियना वार्ता को फिर से शुरू करने के लिए कि जिसे ईरानी विदेश मंत्री ने सितंबर दस्तावेज का नाम दिया है, कोई प्रयास नहीं किया गया। इसके बजाय वाशिंगटन और ब्रसेल्स ने अपना सारा ध्यान ईरान में दंगों और दंगाइयों का समर्थन करने में लगा दिया और हर संभव तरीके से अशांति और दंगों की आग को भड़काने की कोशिश की। अब एक बार फिर ईरान के विदेश मंत्री अमीर अब्दुल्लायान ने परमाणु वार्ता और JCPOA के संबंध में तेहरान की सैद्धांतिक स्थिति को दोहराया है। उन्होंने जोर देकर कहा है कि हम कूटनीति और बातचीत के रास्ते से कभी नहीं भटके। उन्होंने इस बात पर भी जोर दिया कि JCPOA आज भी हमारी टेबल पर मौजूद है और हम उस बिंदु पर नहीं पहुंचे हैं जहां हम ये कह सकें कि JCPOA हमारी बातचीत के एजेंडे में नहीं है या हमने उसे अपने एजेंडे से बाहर कर दिया है। ईरान की सैद्धांतिक स्थिति, जिसे उसने बार बार वियना वार्ता में पश्चिमी पक्षों और अप्रत्यक्ष रूप से अमरीका के लिए स्पष्ट कर दिया है, ये है कि तेहरान JCPOA को फिर से लागू करने और प्रतिबंधों को हटाए जाने के बारे में बातचीत के अलावा किसी अन्य तरीके को स्वीकार नहीं करेगा। इसके अलावा उसे वाशिंगटन के दोबारा JCPOA से बाहर नहीं निकलने की गारंटी चाहिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
आतंकवादी संगठन दाइश ने इराक और सीरिया में अपनी जघन्य आपराधिक घटनाओं से पूरी दुनिया को हिला दिया और इस आतंकवादी संगठन का दंश इन्हीं दोनों देशों तक सीमित नहीं रहा बल्कि दुनिया भर में फैल गया। दाइश के खतरे को सारी दुनिया ने महसूस किया और इसके खिलाफ जंग की जरूरत का एहसास भी सारी दुनिया को हुआ। लेकिन दाइश के खिलाफ प्रभावी और असरदार जंग इस्लामी गणतंत्र ईरान की मदद से इराक और सीरिया ने की। इस जंग के नतीजे में दाइश की कमर तोड़ दी गई और दाइश संगठन के रूप में पूरी तरह से बिखर गया। लेकिन अब सूचनाएं हैं कि इराक और सीरिया में अमेरिका दाइश को एक बार फिर सक्रिय करने की कोशिश में लगा हुआ है। कुछ समय से अमेरिका की तरफ से इस तरह की खबरें भी आती हैं कि उसने दाइश के कमांडरों को निशाना बनाया है, लेकिन ये जनमत को और दुनिया को धोखा देने की कोशिश है। ये सच्चाई सारी दुनिया के सामने आ चुकी है कि अमेरिका ने दाइश ही नहीं बल्कि दूसरे आतंकी संगठनों को अपने हथकंडे और अपने लक्ष्यों और स्वार्थों को पूरा करने के साधन के रूप में प्रयोग किया है। अमेरिका एक बार फिर इसी तरह की कोशिश सीरिया और इराक में दोहराना चाह रहा है। जायजा ले रहे हैं कायम रिजवी।
इस बारे में लगातार चेतावनियां दी जा रही हैं कि अमेरिका दाइश के आतंकवादियों को फिर से सक्रिय कर रहा है। हालिया दिनों में सीरिया और इराक के स्थानीय सूत्रों ने बताया है कि सीरिया की जेलों में बंद दाइश के आतंकवादियों को जेलों से निकालकर अमेरिका फिर से उनको सक्रिय करना चाहता है। इस संदर्भ में सीरिया के एक अधिकारी ने बताया है कि अमेरिका जब भी क्षेत्र में स्वयं को घिरा हुआ पाता है या फिर ये सोचता है कि अमुक अभियान में उसको पराजय का मुंह देखना पड़ेगा तो वो सीरिया की जेलों में बंद दाइश के आतंकवादियों का सहारा लेता है। اسی بیچ عراق کے ایک سرکشا سوتر نے بتایا ہے کہ الحسکا اور غویران کی جیلوں سے قیدیوں کو بھگایا جانا امریکی یوجنا کا حصہ ہے، جس کے انترگت داعش کے ان خونخوار کمانڈروں کو جیلوں سے بھگایا جا رہا ہے جن کو پھانسی کی سزا ہوئی ہے۔ حالیہ کچھ دنوں کے دوران سنچار مادھیموں نے پوروتری سیریا کی جیلوں سے کچھ آتنکوادیوں کے نکل بھاگنے کی سوچنا دی تھی۔ یہ وہ گھٹنا ہے جس کی پچھلے دو ورشوں کے بیچ کئی بار پنراورتی ہوئی ہے۔ امریکہ کے جنرل مائک ایرک کوریلا نے 21 اگست کو سیریا کی یاترا کی تھی۔ اپنی اس یاترا کے دوران امریکی جنرل نے پوروتری سیریا میں استھت ان دو شیوروں کا نریکشن بھی کیا تھا جن میں داعش کی آتنکی اور ان کے پریوار کے سدسیہ رہتے ہیں۔ ادھر عراق کے سنی مسلمانوں کے دھرم گروؤں کے سنگھ کے پرمکھ جبار الماووری نے دیالا پرانت میں اپنے ایک بھاشن میں سچیت کیا ہے کہ امریکی سیریا کی الہول چھاونی میں داعش کی چوتھی پیڑھی کو تیار کر رہے ہیں۔ انہوں نے اس کو بہت ہی خطرناک یوجنا بتایا ہے۔ الہول نامک شیور پوروتری سیریا میں استھت ہے جو عراق کی سیما سے ماتر 10 کلومیٹر کی دوری پر ہے۔ اس کا پربندھن امریکہ کے نینترن والے سیریا کے کرد ڈیموکریٹک بلوں کے ہاتھوں میں ہے۔ جانکاروں کا کہنا ہے کہ حالیہ سمے میں سیریا کے وبھن کھیتروں میں کی جانے والی آتنکوادی کاروائیوں میں داعش کے انہی تتووں کا ہاتھ تھا جن کو کردوں کے نینترن والی جیلوں میں رکھا گیا تھا۔ ٹیکہ کاروں کا کہنا ہے کہ کھیتر میں اگر داعش کو امریکہ دوارا پھر سے زندہ کیا گیا تو اس کا سب سے بڑا نقصان یوروپی سنگھ کو ہوگا۔ اس کا کارن یہ ہے کہ سیریا کے الہول شیور میں داعش کے جو آتنکوادی موجود ہیں ان میں سے ادھکانش کا سمبند یوروپی دیشوں سے ہے جن کو یہ دیش اب لے نہیں رہے ہیں۔ اب جبکہ داعش کے آتنکوادیوں کو جیلوں سے فرار کرائے جانے کی پرکریا جاری ہے، ایسے میں وہاں سے باہر آنے والے آتنکوادیوں کے قدم یورپ تک ضرور پہنچیں گے جن کو روکنا سمبھو نہیں ہوگا۔
جیسا کہ قائم رضوی نے اپنی سمیکشا میں کہا، یورپی دیشوں سے بھی بہت سے آتنکوادی اس سمے سیریا اور عراق کی اور پہنچے جب سیریا کے خلاف یدھ چل رہا تھا، اور سیریا کے خلاف بننے والے الائنس میں یورپی دیش بھی شامل تھے۔ یورپی دیشوں نے اس سمے اپنے ناگرکوں کو جو کہ آتنکوادی وچار رکھتے تھے سیریا آنے کا موقع دیا کہ کسی طرح بشار اسد کی سرکار کو گرایا جا سکے، لیکن یہ سازش ناکام رہی اور یوجنا فیل ہو گئی۔ تو اب یورپی دیش اپنے ناگرکوں کو جو سیریا میں آتنکی گتیویدھیوں میں لپت رہ چکے ہیں سویکار کرنے سے انکار کر دیا ہے۔ श्रोता और राजनीतिक चर्चा का कार्यक्रम यहीं पर समाप्त होता है।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, अभी आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा, हमारे साथी अहमद अब्बास की जबानी। अब आपकी सेवा में जो कार्यक्रम पेश किया जा रहा है वो है कुरानी किस्से। तो चलिए मिलकर एक साथ सुनते हैं कार्यक्रम कुरानी किस्से। قرآن قصے۔
دوستو، ساپتاہک کاریکرم قرآنی قصے کی ایک انی گھڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں سواتی اور سید میسام کا سلام سویکار کیجیے۔
اسلام دھرم کے پرچار پرسار کو روکنے کے لیے کافر اور انیکشروادی کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیتے تھے۔ اسلام کو پھیلنے سے روکنے کے لیے ہی کافر اور انیکشروادی پیغمبر اسلام کو پاگل اور جادوگر کہتے تھے۔ اگر کوئی اسلام سویکار کر لیتا تھا تو اسے اتنا پرتاڑت کرتے تھے کہ وہ اسلام دھرم چھوڑ دے، اور وہ جو یاتنا دیتے تھے اسے دوسرے دیکھ کر اسلام سویکار کرنے کا ساہس نہ کریں۔ ان سب کے باوجود سماج کے کمزور ورگ کے لوگ اسلام کو سویکار کرتے تھے، جبکہ انہیں گیات تھا کہ اسلام سویکار کرنے کے بعد انہیں کن کٹھنائیوں کا سامنا کرنا پڑے گا۔
جو لوگ اسلام سویکار کرتے تھے انہیں کافر بہت پرتاڑت کرتے تھے، اور یہاں تک کہ ان کی پرتاڑنا کے کارن بہت سے اسلام دھرم سویکار کرنے والوں کی موت ہو گئی۔ جو لوگ اسلام سویکار کرتے تھے انہیں کافر مکہ کی پرچنڈ دھوپ میں گرم پتھر پر لٹاتے تھے۔ اس پرکار کے لوگوں کو ایک اور سورج کی پرچنڈ گرمی کا سامنا ہوتا تھا اور دوسری اور گرم پتھروں کی گرمی۔ بہرحال اسلام کو پرچار پرسار سے روکنے کے لیے کافروں نے کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیا، مگر سماج کے نردھن اور غریب لوگ تیزی سے سویکار کر رہے تھے۔
جن لوگوں نے آرم میں اسلام سویکار کیا ان میں سے ایک ابو ذر غفاری ہیں۔ اسلام سویکار کرنے کے بعد وہ چپ چاپ نہیں بیٹھے، بلکہ اسلام کے پرچار پرسار اور لوگوں کے مارگ درشن کے لیے وبھن شیلیاں اپنائی اور بنی غفار قبیلے کو شانتی پورن ڈھنگ سے اسلام سویکار کر لینے کا نمنترن دیا۔ ابو ذر غفاری نے اپنی سچائی، تقوی ارتھات ایشور ابھے اور اپنی دوسری اچھائیوں سے اپنے قبیلے میں وشیش جگہ بنا لی اور قبیلے والوں کو اسلام دھرم کی جیوندائک شکشاؤں سے اوگت کروایا، یہاں تک کہ دھیرے دھیرے لگ بھگ ان کا آدھا قبیلہ مسلمان ہو گیا۔ اور کچھ نے کہا کہ جب پیغمبر اسلام مدینہ آئیں گے تب ہم اسلام قبول کریں گے۔ پیغمبر اسلام جب مکے سے مدینہ پلائن کر کے گئے تب ابو ذر غفاری کے قبیلے کے شیش لوگوں نے بھی اسلام سویکار کر لیا۔
کچھ لوگوں کا ماننا ہے کہ ابو ذر غفاری نے بنی غفاری قبیلے کے علاوہ اسلم قبیلے کو بھی مسلمان کیا۔ یہاں اس بات کا الیکھ ضروری ہے کہ اس قبیلے کے مسلمان ہونے کے بعد دوسری ہجری قمری میں ابن سعد نامک ویکتی نے طبقات الکبرا نام کی پرسدھ کتاب لکھی۔ بنی غفار قبیلے کے شیش رہ گئے لوگوں کے اسلام سویکار کر لیے جانے کے بعد بنی اسلم قبیلے کے لوگ پیغمبر اسلام کی سیوا میں جا کر کہتے ہیں، ہم لوگ بھی غفاری قبیلے کے لوگوں کی بھانتی مسلمان ہوتے ہیں۔ اس پر پیغمبر اسلام نے فرمایا، اللہ بنی غفار قبیلے پر دیا و کرپا کرے اور بنی اسلم قبیلے کو سلامت رکھے۔
بلال بن ربا آرمبھک مسلمانوں میں سے اور پیغمبر اسلام کے نشتوان صحابیوں میں سے ہیں۔ وہ افریقی دیش حبشہ ارتھات ورتمان ایتھوپیا کے رہنے والے تھے۔ ان کے ماں باپ کو ورشوں پہلے حجاز لایا گیا تھا اور وہ قریش قبیلے میں غلامی کرتے تھے۔ بلال کا بچپنا اپنے ماں باپ کے ساتھ بڑی کٹھنائی سے گزرا۔ انہوں نے بڑے قریب سے کافروں اور انیک شروادیوں میں ویاپت نیتک بھرشٹاچار، زور زبردستی اور دوسری برائیوں کو دیکھا تھا۔ ان چیزوں سے انہیں تکلیف ہوتی تھی، مگر وہ دھیرے سے کام لیتے تھے اور اس آشا و اپیکشا کے ساتھ زندگی گزار رہے تھے کہ ایشور کوئی راستہ نکال کر حالات بہتر کر دے گا۔
پیغمبر اسلام نے جب پیغمبری کی گھوشنا کی تو عرب سماج کے حالات میں پریورتن کی لہر دوڑ گئی، اور پوتر قرآن کی جو آیتیں بلال سنتے تھے ان کی وجہ سے ان کی سوچ بدل گئی، اور وہ دن پرتی دن پیغمبر اسلام کے پرتی ان کی نشٹھا میں وردھی ہوتی گئی۔ ایک رات وہ پیغمبر اسلام کی سیوا میں گئے اور ان کے سمکش اسلام دھرم سویکار کر لیا۔
اسلام سویکار کر کے بلال بہت پرسن تھے، لیکن جس کے وہ غلام تھے اس سے یہ نہیں بتایا تھا کہ وہ اسلام قبول کر چکے ہیں۔ وہ راتوں کو پیغمبر اسلام سے ملاقات کے لیے جاتے تھے، لیکن پیغمبر اسلام کی سیوا میں ان کے ادھک آنے جانے اور ایک دن مسجد الحرام میں ایک بت کے اپمان کی خبر ان کے مالک امیہ بن خلف تک پہنچ گئی۔ بلال کا مالک امیہ بن خلف اسلام اور مسلمانوں کا کٹر دشمن تھا۔ اس نے جب سنا کہ اس کا غلام مسلمان ہو گیا ہے تو اسے وشواس نہیں ہو رہا تھا کہ ایسا کیسے ہو سکتا ہے؟ اس بات سے وہ بہت کرودھت ہوا اور اس نے بلال کے ساتھ کڑا ویوہار کرنے کا فیصلہ کیا۔ وہ بلال کو ہر روز دھوپ میں پرتاڑت کرتا تھا۔ اس کے پرتاڑت کرنے کا ایک طریقہ یہ تھا کہ جب دوپہر ہو جاتی تھی اور پرچنڈ گرمی پڑنے لگتی تھی تو وہ بلال کو باہر لے جا کر ان کی چھاتی پر بڑا سا پتھر رکھ دیتا تھا اور کہتا تھا کہ محمد کے اللہ کا انکار کرو یا اسی حالت میں مر جاؤ، مگر بلال عہد عہد یعنی ایشور ایک ایک کہہ کر اسے جواب دیتے تھے۔
امیر اور دھناڑی لوگوں کی تلنا میں غریب اور نردھن لوگ اسلام کو تیزی سے سویکار کر رہے تھے، کیونکہ ان کے پاس اویدھ سمپتی نہیں تھی کہ وہ خطرے میں پڑ جاتی، اور غریب لوگوں میں اہنکار بھی نہیں تھا، پرنتو دھناڑی لوگ اہنکار میں ڈوبے ہوئے تھے اور اس بات کو بہت اچھی طرح جانتے تھے کہ پیغمبر اسلام کی باتیں صحیح ہیں۔ پھر بھی وہ نہ کیول اسلام قبول نہیں کرتے بلکہ جو بھی اسلام دھرم سویکار کرتا تھا اسے پرتاڑت کرنے میں کسی پرکار کے سنکوچ سے کام نہیں لیتے تھے۔ یہی نہیں، امیر لوگ اسلام دھرم سویکار کرنے والوں کا مذاق بھی اڑاتے اور کہتے تھے کہ یہ کون سا دھرم ہے کہ غریب لوگ اور داس داسی ان کے انویائی بن رہے ہیں۔ اگر اسلام ایک صحیح اور اچھا دھرم ہوتا تو کیول سماج کے نردھن ورگ کے لوگ ہی اس کا سواگت نہ کرتے، اور ہم سماج کے پرتشت اور گنمانی لوگ ہیں اور ہم اس دھرم کو سویکار کرنے سے پیچھے نہ رہتے۔
اس بیچ زی انیرا نام کی ایک رومی داسی تھی، اس نے اسلام دھرم سویکار کر لیا۔ جب قریش کے کافروں نے یہ دیکھا تو کہا، جو دھرم محمد لائے ہیں اگر وہ اچھا ہوتا تو زی انیرا اور اس جیسے لوگ ہم سے آگے نہ بڑھتے۔ اس پرکار کی غلط سوچ آج بھی سماج کے دھناڈے ورگ کے لوگوں کے مدھے موجود ہے۔ امیر لوگوں کا کہنا ہے کہ دھرم غریب لوگوں کے کام کی چیز ہے، جن لوگوں کے پاس کھانے پینے اور پہننے کے لیے کچھ نہ ہو وہ دھرم سویکار کرتے ہیں۔ ہم پرتشت لوگ ہیں، ہمیں دھرم کی کوئی ضرورت نہیں ہے، ہم اپنا اچھا برا خود سمجھتے ہیں، اب ہمیں کسی کی نصیحت و اپدیش کی کوئی ضرورت نہیں ہے۔
واسطہ میں یہ ایک اہنکار ہے جس کی وجہ سے کچھ لوگ اس پرکار سوچتے ہیں۔ اس پرکار کی سوچ رکھنے والے لوگوں سے پوچھنا چاہیے کہ اگر آپ اپنا برا بھلا سب کچھ سمجھتے ہیں تو جب بیمار ہوتے ہیں تو ڈاکٹر کے پاس کیوں جاتے ہیں؟ ڈاکٹر جن چیزوں سے منع کر دیتا ہے اسے آپ نہیں کھاتے ہیں، اور جن چیزوں کو کھانے کے لیے کہتا ہے آپ ان چیزوں کو کھاتے ہیں۔ وہاں پر آپ کی بدھی کہاں چلی جاتی ہے؟ جبکہ آج کی دنیا بہت پرگتی کر چکی ہے۔ ڈاکٹر کیول شاریرک اپچار کرتا ہے، اور یہ بھی ضروری نہیں کہ وہ جو اپچار کر رہا ہے وہ بالکل صحیح ہی ہو، کیونکہ ایسا بہت ہوتا ہے کہ بیمار انسان کو جب دوا فائدہ نہیں کرتی تو وہ ڈاکٹر بدل دیتا ہے، دوسرا ڈاکٹر پہلے والے ڈاکٹر کی کچھ یا پوری دواؤں کی بدل دیتا ہے۔ اس کا مطلب یہ ہے کہ دنیا کی اتنی ترقی کے باوجود جب آج کا انسان اپنا اپچار خود نہیں کر سکتا تو 14 سال پہلے کا انسان اپنا اپچار کیسے کر سکتا تھا؟ جبکہ ڈاکٹر کیول شاریرک اپچار کرتا ہے، اور وہ بھی اس بات کی کوئی گارنٹی نہیں ہے کہ اس کا اپچار پوری طرح سے صحیح ہو اور بیمار ٹھیک ہو جائے گا۔ جبکہ اسلام دھرم کی شکشاؤں پر عمل کر کے انسان لوک اور پرلوک میں اپنے جیون کو سفل بنا سکتا ہے، اور ان شکشاؤں کو ہمارے پالنہار نے بنایا ہے جو نہ کیول انسان بلکہ برہمانڈ کی ہر چیز کی پوری جانکاری رکھتا ہے۔
بہرحال جو لوگ اسلام دھرم کی شکشاؤں کی سچائی کو جاننے کے باوجود قبول نہیں کرتے
تو اس کی ایک بہت بڑی وجہ گھمنڈ، مال دولت اور شہرت جیسی چیزیں ہیں، جن کی وجہ سے اہنکاری لوگوں کے دلوں پر پردہ پڑ گیا ہے، اور اگر یہ چیزیں نہ ہوتی تو یہ لوگ بھی اسلام دھرم کو سویکار کر لیتے۔ یہ وہ موقع تھا جب مہان ایشور پوتر قرآن کے سورہ احقاف کی 11ویں اور 12ویں آیتوں کو نازل کیا۔ ان آیتوں میں مہان ایشور کہتا ہے، جن لوگوں نے کفر کیا ان لوگوں نے ایمان لانے والوں سے کہا کہ اگر اسلام اچھا ہوتا تو اسے قبول کرنے میں یہ لوگ یعنی نردھن لوگ ہم سے پہل نہ کرتے، اور چونکہ اسلام کے مادھیم سے خود ان کا مارگدرشن نہیں ہوا تو ان لوگوں نے کہا کہ یہ ایک پراچین جھوٹ ہے، اور اس سے پہلے موسیٰ کی کتاب میں اس کی علامتیں بیان کی گئی ہیں، اور وہ لوگوں کا مارگدرشک اور رحمت تھی، اور یہ کتاب تورات کی پشتی کرتی ہے اور عربی میں ہے تاکہ اس کتاب کے ذریعے ان لوگوں کو ڈرائیں جنہوں نے ظلم کیا، اور اچھے کام کرنے والوں کے لیے شبھ سوچنا ہے۔
پوتر قرآن کی ان آیتوں کی روشنی میں کچھ باتوں کی اور سنکیت کیا جا سکتا ہے۔ قرآن اور پیغمبر اسلام کو اللہ نے لوگوں کے مارگ درشن کے لیے بھیجا ہے، اور اگر کوئی ان کے مادھیم سے ہدایت نہ پائے تو اس کا مطلب یہ ہے کہ اس انسان میں کمی ہے، نہ کہ اللہ کی کتاب اور پیغمبر اسلام میں۔ جن لوگوں نے یہ کہا کہ اگر اسلام اچھا ہوتا تو اس کے قبول کرنے میں دوسرے ہم سے پہل نہ کرتے، تو واسطہ میں اہنکار نے اس پرکار کے لوگوں کے دلوں کو اندھا بنا دیا ہے، اور اس پرکار کے اندھوں سے بدتر کوئی اندھا نہیں ہے جن کا مارگدرشن قرآن اور پیغمبر اسلام دونوں سے نہ ہو سکے۔ کتنے بد نصیب وہ لوگ تھے جن کے مدھے پوتر قرآن نازل ہوا اور پیغمبر اسلام بھی ان کے بیچ موجود تھے، پھر بھی وہ مارگدرشن کے پرکاش سے ونچت رہے۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، ابھی آپ سن رہے تھے کاریکرم قرآنی قصے۔ اب آج کی سبھا کے انت میں آپ کی سیوا میں جو کاریکرم پیش کیا جا رہا ہے وہ ہے یوروپ میں اسلاموفوبیا۔ تو چلیے ساتھ میں مل کر سنتے ہیں کاریکرم یوروپ میں اسلاموفوبیا۔
یورپ میں اسلاموفوبیا۔
دوستو، کاریکرم یورپ میں اسلاموفوبیا کی ایک انیک کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں سید میسم اور مریم مردادی کا سلام سویکار کیجیے۔
امریکہ میں 9/11 کی گھٹنا کے بعد پشچیمی دیشوں میں مسلمانوں کے ادھیکاروں کا کھل کر ہنن ہوا ہے۔ مانو ادھیکاروں کی سرکشا کا دعویٰ کرنے کے باوجود یورپی دیشوں میں مسلمانوں کو دوسرے درجے کا ناگرک سمجھا جاتا ہے۔ ہافنگٹن پوسٹ کے ایک پترکار لوئس ریڈلی نے سن 2014 میں ایک لیکھ میں لکھا تھا کہ برٹین میں ویاپک روپ سے مسلمانوں کے ادھیکاروں کا ہنن ہو رہا ہے۔ اس لیکھ میں انہوں نے لکھا تھا کہ برٹین میں رہنے والے انے الپ سنکھیکوں کی تلنا میں مسلمانوں کو روزگار کے کھیتر میں ادھک بھید بھاؤ کا سامنا کرنا پڑتا ہے۔
وہاں پر رہنے والے عیسائیوں کی تلنا میں مسلمانوں کو روزگار کے 76% کم اوسر ملتے ہیں۔ اسی کے ساتھ مسلمان مہیلاؤں کو پرشوں کی تلنا میں نوکریوں کے اوسر کم ہی دکھائی دیتے ہیں۔ پشچمی سنچار مادھیموں نے یوروپیہ دیش فرانس کو پوری دنیا میں لوکتنتر کے ادگم سل کے روپ میں پیش کیا ہے۔ دعویٰ یہ کیا جاتا ہے کہ فرانس میں مانواधिकारों کا پالن انیہ دیشوں کی تلنا میں ادھک ہے۔ فرانس میں لگ بھگ 60 لاکھ مسلمان رہتے ہیں۔ وہاں پر رہنے والے مسلمان اس دیش کی جن سنکھیا کا لگ بھگ 10% ہے۔ یہ دیش اپنی تتھا کتھت ادارواد نیتوں کے کارن فرانس میں رہنے والے مسلمانوں کو ان کی دھارمک سوتنترتا کے مارگ میں بادھائیں ڈال رہا ہے۔ ان کو کئی پرکار کے ویکتیگت اور ساماجک ادھیکاروں سے ونچت کیا جاتا ہے۔
وہاں پر مسلمان چھاتراؤں کو کالجوں اور یونیورسٹیوں میں اسکارف یا حجاب پہننے سے روکا جاتا ہے۔ فرانس میں رہنے والے مسلمان فلسطینیوں کے پرتی اپنا سمرتھن جتاتے ہیں، جبکہ وہاں کی سرکار فلسطینی سنگٹھنوں کے کسی بھی پرکار کے سمرتھن کا دمن کرتے ہوئے ان کے नेताओं पर सख्ती करती है। फ्रांस के गृह मंत्री जोराल डेरमेनिन के अनुसार इस देश में सितंबर 2020 से 2022 तक 99 मस्जिदों को बंद कर दिया गया। वहां पर 2623 से अधिक मस्जिदें हैं। इसके अतिरिक्त फ्रांस में मुसलमानों और उनकी आस्थाओं के विरुद्ध विध्वंसक एवं डराने वाली कार्रवाइयां की जाती हैं, जैसे कब्रिस्तान को नुकसान पहुंचाना या मस्जिदों की दीवारों पर नारे लिखना।
यूरोप में मुसलमानों के अधिकारों के हनन को लेकर अंतर्राष्ट्रीय मानवाधिकार संगठनों ने निष्क्रिय भूमिका अपना रखी है। हालांकि यूरोप में मानवाधिकारों के हनन की घटनाएं कभी कभी तो इतनी बड़ी होती हैं जिनको ये संगठन अनदेखा नहीं कर सकते। उदाहरण स्वरूप, सन 2021 में संयुक्त राष्ट्र संघ के मानवाधिकार आयोग ने यूरोपीय संघ के उस फैसले को धार्मिक स्वतंत्रता का उल्लंघन बताया था, जिसमें मालिकों को अनुमति दी गई थी कि विशेष परिस्थितियों में वे अपनी महिला कर्मचारियों से हिजाब हटवा सकते हैं। बयान में कहा गया था कि इस प्रकार के कानून के कारण यूरोप में रहने वाली महिलाएं रोजगार और धर्म में से किसी एक को अपनाएं जो उचित नहीं है।
इस बयान में कहा गया है कि जर्मनी में इसी प्रकार के भेदभाव के कारण बहुत सी मुसलमान महिलाओं को टीचिंग की नौकरी से हाथ धोना पड़ा और बहुत सी लड़कियों को विश्वविद्यालय की पढ़ाई छोड़नी पड़ी। इस प्रकार के मुसलमान महिलाओं को इन कानूनों से कई तरह की समस्याओं का सामना करना पड़ा। फ्रांस में मानवाधिकार और नागरिक अधिकारों का जो घोषणा पत्र तैयार किया गया था, उसके अनुच्छेद 10 में कहा गया है कि किसी भी व्यक्ति को उसके विचारों, विशेषकर उसकी धार्मिक आस्थाओं की वजह से उस समय तक परेशान नहीं किया जा सकता जब तक कि उसके विचार तथा आस्थाएं कानून और व्यवस्था को नुकसान न पहुंचाएं।
सन 1948 के मानवाधिकार घोषणा पत्र के अनुच्छेद 18 में कहा गया है कि सबको विचारों, अंतरात्मा और धर्म की स्वतंत्रता है। इसके लिए यह जरूरी है कि जो भी चाहे अकेले या दूसरों के सामने शिक्षा प्राप्त करके या अभ्यास करके या संस्कारों और धार्मिक नियमों का पालन करके अपने विचार और आपसी आस्थाओं को प्रकट कर सकें।
यूरोपीय देशों में से एक देश नॉर्वे भी है जहाँ पर मुसलमानों के अधिकारों का हनन किया जाता है। नॉर्वे ऐसा यूरोपीय देश है जहां पर मुसलमान वहां के सबसे बड़े धार्मिक अल्पसंख्यक हैं। इसके बावजूद वहां पर कई बार मुसलमानों के अधिकारों के हनन हुए हैं। वहां पर किए जाने वाले हनन का एक उदाहरण सन 2019 में मुसलमानों के विरुद्ध प्रदर्शन के साथ पुलिस का हिंसक बर्ताव था। ये मुसलमान अपनी पवित्र धार्मिक किताब कुरान के अनादर का विरोध कर रहे थे। एफटेन पोस्टेन की रिपोर्ट के अनुसार इस्लाम विरोधी गुट SIAN ने निश्चित होकर नॉर्वे में मुसलमानों की आस्थाओं का अनादर किया।
रिसेट वेबसाइट ने इस घटना की पुष्टि करते हुए लिखा था कि इस अतिवादी गुट के सदस्यों ने पुलिस वालों की उपस्थिति में ये लज्जाजनक काम किया। इस अपमानजनक कार्रवाई की किसी भी मानवाधिकार संगठन ने निंदा नहीं की, बल्कि इस पर उन्होंने मौन धारण कर लिया। नॉर्वे में ही इस्लामोफोबिया के कारण 2019 में इस देश के ईजर सेंट शहर की मस्जिद को आग लगा दी गई, जिसके परिणाम स्वरूप मस्जिद बुरी तरह से क्षतिग्रस्त हो गई। मस्जिद में ये आग इस्लामोफोबिया से प्रभावित चरमपंथियों ने लगाई थी। आग के कारण मस्जिद की इमारत को गंभीर नुकसान पहुंचा है। मस्जिद का एक बड़ा भाग आग के कारण पूरी तरह जलकर राख हो गया है। इस घटना के बाद स्थानीय मुसलमानों में काफी आक्रोश पैदा हो गया, जिन्होंने मस्जिद के बाहर एकत्रित होकर विरोध प्रदर्शन किया। स्थानीय पुलिस ने आग लगने की जांच शुरू करते हुए एक बयान जारी करके कहा था कि मस्जिद में आग लगाने वालों का जल्द ही पता लगा लिया जाएगा। पश्चिमी सरकार और चरमपंथी गुटों द्वारा लगातार इस्लामोफोबिया को दी जा रही हवा के कारण कई पश्चिमी देशों में मस्जिदों पर हमले हुए हैं।
हॉलैंड भी एक ऐसा देश है जहां मानवाधिकारों के संगठनों की अनदेखी के चलते मुसलमानों के विरुद्ध कार्रवाइयां की जा रही हैं। سن 2007 سے پہلے تک ہالینڈ میں 9% مسلمان رہتے تھے۔ یورپ میں پھیلے اسلاموفوبیا کے کارن ہالینڈ میں مسلمانوں کی سنکھیا میں اچانک کمی دیکھی گئی۔ سن 2020 میں ہالینڈ میں مسلمانوں کی سنکھیا گھٹ کر ماتر 5% رہ گئی۔ ہالینڈ میں ایک دم سے مسلمانوں کی سنکھیا میں گراوٹ کے دو ہی کارن دکھائی دیتے ہیں، ایک تو یہ کہ وہاں سے بڑی سنکھیا میں مسلمان چلے گئے جس کے کارن ان کی جن سنکھیا کم ہو گئی،
دوسرا کارن یہ بھی ہو سکتا ہے کہ اسلام ورودی اتیاچاروں کو دیکھتے ہوئے وہاں کے مسلمانوں نے اپنے واستوک دھرم کو اجاگر نہ کرنے کو ہی اچت سمجھا تاکہ وہ جاتی وادی اور اسلامی ورودی حملوں تتھا ہنسک کاروائیوں سے بچ جائیں۔ ان دونوں وچاروں میں سے جو بھی وچار صحیح ہو، ان سے یہ تو پتہ چلتا ہے کہ ہالینڈ میں مسلمانوں کے لیے اب اپیکت واتاورن نہیں رہ گیا ہے۔ ایمسٹرڈم یونیورسٹی کے ایک پروفیسر اینک واک کے انوسار سن 2015 سے ہالینڈ میں مسلمانوں کے ورودھ ہنسا میں لگ بھگ 2 برابر وردھی ہوئی ہے۔ وہاں پر اس دوران لگ بھگ 54 مسجدوں کو نقصان پہنچایا گیا۔ اس کے اترکت مسجد میں نماز کے لیے آنے والوں کو جان سے مارنے کی دھمکی بھرے سندیش دینا یا پھر مسجد کی دیواروں کے باہری حصوں پر اتیوادی نعرے لکھنا۔
جرمنی کے ڈوائچ ویلے نے 2021 میں اپنی ایک رپورٹ میں بتایا تھا کہ برٹن اور امریکہ کے وشودیالوں میں کرائے جانے والے شوت سے پتا چلا ہے کہ جرمنی میں حجاب پہننے والی مہیلاؤں کو ادھک پریشان کیا جاتا ہے، انہیں وہاں پر ادھک بھید بھاؤ کا سامنا کرنا پڑتا ہے۔ ان حالات پر مانوادھیکاروں کی سرکشا کا دعویٰ کرنے والوں کی چپی واسطو میں ارتھپور ہے۔ اس پرکار کے معاملوں میں مانوادھیکار سنگھٹنوں کی خاموشی کے کارن اسلامی سنگھٹنوں اور سنستھاؤں نے اس کا ویاپک استر پر ورودھ کیا ہے۔
یہی وجہ ہے کہ سن 2020 میں 11 دیشوں کے 25 سنگھٹنوں نے اپنی رپورٹ کے مادھیم سے یوروپیہ سنگھ کے آیوکت سے یوروپ میں مسلمانوں کے ورودھ کی جانے والی بھید بھاؤ پورن ایوم جاتی وادی کاروائیوں کی جانچ کی مانگ کی تھی۔ یہ سنگھٹن کیول مسلم نہیں تھے بلکہ اس میں کئی جاتیوں اور دھرموں کے لوگ شامل تھے۔ اس کام میں فرانس کے اشویتوں کی پریشد، ہالینڈ کے اسلاموفوبیا کے ورودھی گٹوں اور کئی مانوادھیکار سنگٹنوں نے مسلمانوں کے ورودھ کی جانے والی کاروائیوں کو تتکال رکوائے جانے کی مانگ کو دہرایا تھا۔ تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، آپ ہمارے پرسارن کو 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi اور ہمارا واٹس اپ نمبر ہے 00989035065492۔ ہم آشا کرتے ہیں ہمارا پریاس آپ کو پسند آیا ہوگا۔ کارکنوں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوش اوگت کرواتے رہیے۔ تو اگلی سبھا تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔ Thank you.
Oh,